نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير. اب اس کے بعد آخری دو رکوع ہیں, یہاں میں تھوڑا سا آپ کو اشارہ کر دیتی ہوں. شروع میں یہ بات رکھی گئی تھی کہ سورۃ بقرہ مدنی دور کے بالکل آغاز کی سورۃ ہے. مدینہ میں جا کر اب مسلمانوں کا معاملہ بنی اسرائیل سے پڑھنے والا تھا اور جہاد کی اجازت ملنے والی تھی. اب جب اجازت ملتی ہے نا تو بہت سارے لوگ جو پہلے خواہشوں کا اظہار کر رہے ہوتے ہیں وہ پیچھے ہٹ جاتے ہیں. تو یہاں اب دو واقعات سنا کر اگلے پارے میں ہم دیکھیں گے کچھ چیزیں آئیں گی, تو اس کے لیے ذہنی طور پر تیار کیا جا رہا ہے کہ دیکھو اب مدینہ جا رہے ہو, مدینہ میں جانے کے بعد جنگیں ہوں گی, جہاد ہوں گے, لوگ تمہیں ایسے ہی نہیں آنے دیں گے. تو ذرا دیکھ لو کہ اگر تم نے ایسے وقت میں کہ جب اسلام کو پھر جنگ کی ضرورت ہو تم نے اپنے آپ کو پیچھا کیا, تو وہ قوم جس نے ایسا کیا تو ان کے ساتھ کیا ہوا. کہتے ہیں کہ یہ بنی اسرائیل کا قصہ ہے یا کسی پچھلی قوم کا, آئیے دیکھتے ہیں. الم تر الی الذین خرجوا من دیارہم وہم علوف, تم نے ان لوگوں کے حال پر بھی کچھ غور کیا جو موت کے ڈر سے اپنے گھر بار چھوڑ کر نکلے اور وہ ہزاروں کی تعداد میں تھے. اللہ نے ان سے فرمایا مر جاؤ, یعنی جس چیز کے خدشے سے نکلے تھے وہی ہو گیا. پھر اس نے ان کو دوبارہ زندگی بخشی. حقیقت یہ کہ اللہ تعالیٰ انسان پر بڑا فضل فرمانے والا ہے, مگر اکثر لوگ شکر ادا نہیں کرتے. مسلمانوں اللہ کی راہ میں جنگ کرو. اب بتائیے اس حکم کو آپ کیا کریں گے, نکال دیں؟ شرمسار ہے, بعض لوگ اتنے اللہ سے ناراض ہوتے ہیں, اللہ تم نے یہ کیوں جملہ لکھا, یہ تو کیوں کہتے جنگ کرو, تو بھائی کیوں نہ کرو, جب دوسرا تم سے کرے گا تو تمہیں کرنی پڑے گی. پیچھے پڑ چکے کہ اسلام جنگ کا آغاز نہیں کرتا. 13 سال تک پرسیکویشن کو روکتے رہے, صبر کیا, پتھروں کھائے, کوئلوں پہ لٹائے گئے, کوئی جنگ نہیں کی. لیکن اب جب کوئی دشمن تیار ہو کر اپنی صفے باندھ کر جدید ہتھیاروں سے لیس ہو کے آپ کے شہر کے باہر آ کے کھڑا ہو جائے تو کیا کرو, بزدل بن جاؤ, آؤ ہمیں کھا جاؤ. ایک کاکروچ کو بھی آپ مارنے لگتے ہیں تو وہ بھی جان بچاتا ہے, تو مسلمان کی جان کیا کاکروچ سے بھی کم ہے؟ ہاں جب وہ تمہیں مارنے آئیں گے پھر تم بھی ان کے مقابلہ کرو گے. اور خوب جان رکھو کہ ان اللہ سمیع و علیم, اللہ تعالیٰ خوب سننے اور جاننے والا ہے. اور جب جنگیں ہوں گی, جب اسلام کا کام ہوگا تو مال کی ضرورت ہوگی. اسی لیے فرمایا من ذا الذی یقرض اللہ قرضا حسنا, تم میں سے کون ہے جو اللہ کو قرض حسن دے. سبحان اللہ, اللہ کو قرض حسن کی ضرورت ہے؟ نہیں نہیں, تاکہ اللہ اسے کئی گنا بڑھا چڑھا کر واپس کر دے. یعنی اللہ کو اپنے لیے نہیں چاہیے, تمہارے لیے چاہیے, تمہارے تھوڑے کو زیادہ کر کے واپس کرے گا. گھٹانا بھی اللہ کے اختیار میں اور بڑھانا بھی, اور اسی کی طرف تمہیں پلٹ کر جانا ہے. یہاں بات ہوئی قرض حسنہ کی. تیسرا پورا پارا جو ہے اس کا فرسٹ نصف جو ہے وہ مال کے متعلق ہے, اور وہاں مال فی سبیل اللہ کی باتیں ہوں گی. یہاں صرف قرض حسن کی بات سمجھ لیجئے کہ اللہ کو قرض حسن دینا. قرض کیا ہوتا ہے؟ کہ جس کو انسان واپس لیتا ہے. حسن کیا ہے؟ وہ قرض جو احسن بات کو پھیلانے میں جائے, اللہ کے دین کو غالب کرنے کے لیے جو مال دیا جاتا ہے اس کو قرض حسنہ کہتے ہیں. دیا تو وہ بندوں کو ہی جاتا ہے, وہ تو مختلف گروہوں کے ہاتھوں میں آتا ہے کہ جاؤ تم اس سے دین پھیلاؤ اور دشمنوں سے معاملے کرو, لیکن اللہ کہتا ہے یہ میرے ذمہ قرض ہے. کیا پتہ چلا کہ آج کے دور میں جتنا اسلام کو پھیلانے اور اسلام کے دفاع میں مال خرچ کرنے کی ضرورت ہے, اتنا تو دوسروں کو ضرورت نہیں. دیکھیے زلزلہ آتا ہے ساری دنیا اس کی مدد کرتی ہے, مسلم نان مسلم سب کو پروموٹ کرتے ہیں, سوشل ویلفیئر, مریض, ہاسپٹل, اسکول سب بناتے ہیں, اسلام پہ کون خرچ کرے گا؟ کیا آپ سوچ سکتے ہیں کہ کافر اسلام کو پھیلائیں گے؟ کیا نان مسلم کہیں گے کہ اسلام کو پھیلاؤ اور کتابیں چھاپو اور صدقے جاریہ کے فنڈز کون دیں گے؟ مسلم دیں گے, کیونکہ ان کو پھیلانا ہے. لیکن آج امت مسلمہ کا حال کیا ہے؟ اللہ تعالیٰ ہم سب کو معاف کرے کہ ہم اس کو اپنی ذمہ داری نہیں سمجھتے. پیچھے بھی ہم نے پڑھا لا تلقوا بأيديكم إلى التهلكة, اپنے ہاتھوں کو ہلاکت میں نہ ڈالو. جب امت مسلمہ اپنے دین کو پھیلانے پہ مال نہیں لگاتی اور اس کی برعکس ایک ایک شادی پہ ہزاروں لاکھوں کروڑوں لگتا ہے تو دشمن شیر ہو جاتے ہیں. اللہ تعالیٰ ہمیں اس رویے سے بچائے. اور باقی رہتی بات کہ اللہ کے راستے میں دیں گے تو کام ہو جائے گا. اور اللہ تعالیٰ کہتے ہیں واللہ یقبض ویبسط وإليه ترجعون, گھٹانا بھی اللہ کے اختیار میں اور بڑھانا بھی اللہ کے ہاتھ میں. یعنی تمہارے پاس جو مال ہے وہ ہے کس کا؟ آج تمہیں اللہ نے اگر زیادہ مال دیا تو اللہ نے دیا, اور اگر کس کو کم دیا تو رونے کی کیا بات ہے, شکر کرو کم ہے, حساب کم ہوگا. کہا اور اسی کی طرف پلٹ کر جانا ہے. یعنی مال دینے سے اس لیے ڈرتے ہو نا کہ دنیا میں کیا کریں گے, تو اس دن کو انسان اگر سامنے رکھ لے جس دن اللہ کے پاس جانا ہے تو مال دینا بہت آسان ہو جائے گا. फिर फरमाया, तुमने इस मामले पर भी गौर किया जो मूसा के बाद सरदारा ने बनी इसराइल को पेश आया। उन्होंने अपने नबी से कहा, हमारे लिए एक बादशाह मुकर्रर कर दो ताकि हम अल्लाह की राह में जंग करें। देखिए, बनी इसराइल के रवैये मुसलमानों के लिए हुज्जत बनाकर यहाँ पेश किए जा रहे हैं। अपने दौरे गुलामी से निकलने के लिए मूसा से मुतालबा कर रहे हैं कि हमारे लिए एक बादशाह बना दें, लेकिन ये बात सिर्फ मुंह की थी। नबी ने पूछा, कहीं ऐसा तो ना होगा कि तुमको लड़ाई का हुक्म दिया जाए तो तुम उससे मुंह फेर लो? होता भी ऐसे ही है। जो लोग बहुत बड़बड़ के कहते हैं ना, ये काम करें वो काम करें, तो दिल में बदगुमानी आते लगती है कि इन्होंने करना कोई नहीं। ये फितरत की बात है। जिन लोगों के कहने पर क्लासेस शुरू होती हैं वो कोई नहीं आते, जिन लोगों के कहने पर प्रोजेक्ट शुरू होते हैं कुछ अरसे बाद वो प्रोजेक्ट से निकल जाते हैं, क्योंकि इसके रास्ते की कुर्बानियां और इसके रास्ते के अंदर जो मुश्किलात आती है उस पर साबित कदमी बहुत थोड़े लोगों को नसीब होती है। कह रहे हैं नबी को कि बादशाह भेजो, हम दुश्मन से लड़ें। नबी को पता है उम्मतें क्या करती हैं, ऐसा तो नहीं कि तुम्हें हुक्म दिया जाए और फिर तुम ना लड़ो। वो कहने लगे, भला ये कैसे हो सकता है कि हम राह खुदा में ना लड़ें, जबकि हमें हमारे घरों से निकाल दिया गया और हमारे बाल बच्चे हमसे जुदा कर दिए गए। ये है अंदर का चोर। आपको समझ अभी नहीं आएगी, लेकिन जब बाद में पढ़ेंगे तो बात समझ आएगी कि नाम ले रहे थे अल्लाह के रास्ते की, लेकिन दिल में मोहब्बत घरों और बच्चों की थी। मैं नाम नहीं लेना चाहती, लेकिन आज भी मुसलमानों की जमीन के टुकड़े 60-70 साल से क्यों नहीं मुसलमानों को मिल रहे? क्योंकि अंदर वजह अल्लाह की जात नहीं, बल्कि अपने घर और अपने बच्चों की मोहब्बत है। अल्लाह को शिर्क पसंद नहीं है। जो काम 110% अल्लाह के लिए करेंगे, अल्लाह उसको 100% कबूल करेगा। और 1% भी दिल में कह दें दीन का ही काम है, जरा अपना भी फायदा रख लो, चलो दीन का काम है कुछ अपने लिए भी फायदे इसमें ले लो, तो अल्लाह ताला को उसकी कोई परवाह नहीं है। फरमाया, मगर जब इनको जंग का हुक्म दिया गया तो एक कलील तादाद के सिवा वो सब पीठ मोड़ गए, और अल्लाह इनमें से एक एक जालिम को जानता है। इनके नबी ने इनसे कहा कि अल्लाह ने तालूत को तुम्हारे लिए बादशाह मुकर्रर कर दिया, यानी जो कह रहे थे वो हो गया। लेकिन आप देखिएगा जरा इनकी खरमस्तियां क्या कहते हैं। ये सुनकर वो बोले, हम पर बादशाह बनने का वो कैसे हकदार हो गया? अंदर ख्वाहिश ये थी कि हमें बादशाह बनाओ। बस लोग बहुत कहते हैं दूसरों को बड़ा करें करें, लेकिन अंदर ख्वाहिश ये होती कि जो ही सबको ओहदे मिलेंगे तो सबसे बड़ा ओहदा तो मुझे ही मिल जाएगा। अब उनकी उम्मीद के खिलाफ किसी और को मिला तो एतराज करने लगे, कहने लगे इसके मुकाबले में बादशाह ही के हम ज्यादा मुस्तहक हैं, वो तो कोई बड़ा मालदार आदमी नहीं। ये भी एक सोच है कि माल नहीं होगा तो हम आगे आएंगे ही नहीं। नबी ने जवाब दिया, अल्लाह ने तुम्हारे मुकाबले में इसी को मंतखब किया और इसको दिमागी और जिस्मानी दोनों किस्म की अहलियतें फरावानी के साथ अता फरमाई। हाईलाइट कर लीजिए, लीडरशिप क्वालिटीज में ये दो चीजें लाजिम हैं। किसी जगह आप किसी को बड़ा बनाएं, किसी ऑर्गेनाइजेशन का, किसी मुल्क का, किसी मस्जिद का इमाम, कुछ भी, तो जिस्मानी तौर पर स्ट्रांग हो, पर्सनैलिटी खूबसूरत हो और इल्मी वसत हो। आज अफसोस के साथ कहना पड़ता है कि उम्मत मुस्लिमा के दीनी तबके में इल्मी खूबियां तो बहुत हैं, लेकिन कुछ लोगों में जिस्मानी खूबियां नहीं है। खूबियों से मुराद यह है कि उनका पोस्चर, उनका हाल उलिया, उनका बात करने का तरीका, उनका कॉन्फिडेंट होना नहीं दिखता, जिसकी वजह से फिर वो इतने इल्म के बावजूद बहुत और लोगों को भी दीन की बात बता सकते हैं, लेकिन वो बताते नहीं है। तो हमने इन दोनों चीजों में काम करना है। अपने मुसलमान भाई बहनों को जिस्मानी तौर पे भी स्ट्रांग करना है, सोच मजबूत हो, कॉन्फिडेंट हो, उनको यकीन हो कि हम दुनिया की बड़ी से बड़ी जमात के सामने हो, हम बड़े से बड़े प्लेटफॉर्म में भी खड़े कर दिए जाएं, तो हम वहां भी इस्लाम का पैगाम देने के लिए तैयार हैं। ये कॉन्फिडेंस आता ही तौहीद के साथ है। अमर